यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म प्राप्त 753 पालिका मध्ये 566 पालिकाको अन्तिम परिणाम सार्वजनिक। नेपाली कंग्रेस 250 पालिका सहित अग्रस्थानमा। प्रतिनिधि सभाको बैठकमा आज पनि विनियोजन विधेयकमा छलफल। महँगी नियन्त्रण र रोजगारी सृजनामा ठोस कार्यक्रम ल्याउन सरकारलाई सांसदहरूको जोड़। र रशिया युक्रेन युद्धले विश्वव्यापी रूपमा खाद्यान्न संकट आउने, राष्ट्रसंघको चेतावनी। समाचार अब विस्तारमा। स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम आज पनि जारी छ। मतगणनाको पछिल्लो नतिजामा 753 पालिका मध्ये 566 पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कंग्रेसले 250 पालिका, नेकपा एमालेले 160 पालिका, नेकपा माओवादीले 104 पालिका, जनता समाजवादी पार्टीले 14, एकीकृत समाजवादी पार्टीले 6 र अन्यले 32 पालिकामा विजय हासिल गरेका छन्। स्थानीय तह सदस्य निर्वाचन 2079 अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारले अग्रता बढ़ाएका छन्। पोखरा महानगरको जारी मतगणनामा 52,817 मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले 21,880 मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार कृष्ण बहादुर थापाले 19,388 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कंग्रेसका उम्मेद्वार कोपिला राणा भाटको 22,122 मत छ भने एमालेका मंजू देवी गुरूङले 22,131 मत प्राप्त गर्नुभएको छ। विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कंग्रेसले अग्रता कायम राखेको छ। महानगरको प्रमुख पदमा उम्मेद्वारी दिनुभएका नेपाली कंग्रेसका नागेश कोइरालाले 19,173 मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका सागर कुमार थापाले 14,338 मतका साथ पछ्याइरहनु भएको छ। त्यसैगरी महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी शिल्प कार्कीले 16,752 मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले 9,815 मत पाउनु भएको छ। महानगरपालिकामा 89,600 मत खसेकोमा अहिलेसम्म 59,830 मत गणना भइसकेको छ। कैलालीका 9 पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। 9 पालिका मध्ये 3 पालिकामा नागरिक उन्मुक्ति पार्टी, 2-2 पालिकामा नेपाली कंग्रेस र नेकपा एमाले तथा 1-1 पालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विजयी भएका छन्। नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हात पारेको छ। टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारू नगर प्रमुखमा विजयी हुनुभएको छ भने उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका खड्क बहादुर शाह विजयी हुनुभएको छ। भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्तिकै केवल चौधरी प्रमुख र राजु तिरुवा उपप्रमुखमा विजय हुनुभएको छ। त्यस्तै जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी अध्यक्ष र रेखादेवी कठरिया उपाध्यक्षमा विजय हुनुभएको छ। गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बुढ़ीगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम आज सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कंग्रेसका जित नारायण थापा मगरले 8,279 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बलभद्र सरदार थारूले 7,880 मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा कंग्रेसकी अमृता कुमारी कछतारले 9,050 मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको प्रतिद्वन्दी एमालेका तुलसी कुमारी कुमारले 6,223 मत प्राप्त गर्नुभयो। कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका खड्क रावत निर्वाचित हुनुभएको छ। यसैगरी उपप्रमुखमा कंग्रेसका गुलिया कुमारी चौधरी विजय हुनुभएको छ। पूर्वी सुर्खेतको भेरी गंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख तथा उपप्रमुख पदमा विजय भएका छन्। नेकपा एमालेका यज्ञप्रसाद ढकालले 10,022 मत प्राप्त गर्नुभयो भने उपप्रमुख पदमा नेकपा एमालेका धनसरा बोहराले 9,614 मत प्राप्त गर्नुभएको छ। सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका गीता चौधरी विजयी हुनुभएको छ। यो सँगै सप्तरीमा नेपाली कंग्रेसले 4 स्थानीय तहमा प्रमुख र 6 पालिकामा उपप्रमुख पदमा जित हासिल गरेको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाको मेयरमा नेपाली कंग्रेसका प्रशान्त विष्ट भारी मतका साथ अग्रस्थानमा हुनुहुन्छ। हालसम्म 17 वडाको मतगणना सकिनासम्म विष्ट 16,559 मतका साथ अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई पछ्याइरहनुभएका एमालेका पशुपति दयाल मिश्रले 8,050 मत पाउनु भएको छ। त्यस्तै उपमेयरमा जसपाका कमरुद्दीन राईले 12,543 मत पाएर अगाडि हुनुहुन्छ। उहाँलाई राप्रपाकी बिन्दु सर्थी मगरले 8,431 मतले पछ्याइरहनु भएको छ। बझाङका 12 स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाका 2 नगरपालिका र 10 गाउँपालिकामा नेपाली कंग्रेसले 6, नेकपा एमाले 3, नेकपा माओवादी केन्द्रले 2 र नेकपा एकीकृत समाजवादीले 1 स्थानमा जित हासिल गरेका छन्। बझाङको केदारसिंह गाउँपालिकाको अध्यक्षमा समाजवादीका गणेश बोहरा र उपाध्यक्षमा कंग्रेसकी मनिषा धामी विजय हुनुभएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादीका दीपा बोहरा दाहाल र उपाध्यक्षमा नेपाली कंग्रेसका कपिल कोइराला निर्वाचित हुनुभएको छ। 7 वडा रहेको सुनकोशीमा 6 गठबन्धन तथा 1 एमाले जितेको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका अध्यक्षमा नेपाली कंग्रेसका उम्मेद्वार टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजय हुनुभएको छ। त्यस्तै सुनसरीको गढ़ी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरी विजय हुनुभएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शिवदयाल तिवारीले 4,462 मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसका अनुप कुमार पाण्डेले 3,200 मत प्राप्त गर्नुभयो। त्यस्तै उपाध्यक्षमा गुन्जा देवी मौर्याले 4,045 मत प्राप्त गरेर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कंग्रेसकी वृन्दावती यादवले 3,237 मत प्राप्त गर्नुभयो। यसपटकको स्थानीय तह निर्वाचनमा पत्रकार एवं संचारकर्मीहरूले पनि ठूलो संख्यामा उम्मेद्वारी दिएका छन्। देशैभरका पत्रकारहरूको छात्र संगठन नेपाल पत्रकार महासंघमा आबद्ध रहेका झण्डै 3 दर्जन पत्रकारले विभिन्न दलबाट उम्मेद्वारी दिएको महासंघले जनाएको छ भने अहिलेसम्म मतगणनाको परिणाम अनुसार 1 दर्जन भन्दा बढ़ी पत्रकार निर्वाचित भएका छन्। संवाददाता सरिता खनालको यो रिपोर्ट।
छिनछिनमा राजनैतिक गतिविधिबारे जनतालाई सूचना प्रवाह गर्ने पत्रकार एवं संचारकर्मीहरू यसपटकको स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनेर स्वयं प्रत्यक्ष राजनीतिमा ओर्लिएका छन्। विभिन्न दलबाट उम्मेद्वारी दिएका मध्ये 1 दर्जन बढ़ी पत्रकारहरूले अहिलेसम्म जित हासिल गरिसकेका छन्। पत्रकारिता पेशामा रहँदा राजनैतिक चेतना बढ़ेको र जनताका समस्या प्रत्यक्ष रूपमा देखेर समाचार बनाउँदै आएका पत्रकारहरू आगामी दिनमा ती समस्या स्वयं समाधान गर्न अग्रसर भएर उम्मेद्वार बनेको बताउँछन्। नेपाल प्रेस युनियनमा आबद्ध रहेका पत्रकारहरू मध्ये पनि झण्डै 1 दर्जन बढ़ीले विभिन्न पदमा उम्मेद्वारी दिएको युनियनले जनाएको छ। प्रेस युनियन लुम्बिनी प्रदेश संयोजक रहनुभएका देवेन्द्र वर्मा प्युठान नगरपालिकाबाट उपप्रमुख पदमा विजय हासिल गर्नुभएको छ भने युनियनकै तर्फबाट अहिलेसम्म 5 पत्रकारले विभिन्न पालिकामा जित हासिल गर्नुभएको नेपाल प्रेस युनियनका कार्यवाहक महासचिव भीष्म ओझाले जानकारी दिनुभयो। स्थानीय तहको विकास निर्माण र जनताका समस्या समाधानमा जनप्रतिनिधिहरू चुकेको अनुभूति भएकाले त्यसको न्यूनीकरणका लागि आफू राजनीतिमा आएको बताउनुहुन्छ। नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश संयोजक समेत रहेर प्युठान नगरपालिकाको उपप्रमुखमा जित हासिल गर्नुभएका देवेन्द्र वर्मा
जनताको दिनदिनै पर्ने समस्यादेखि विकास निर्माणसम्म स्थानीय तहको प्रत्यक्ष भूमिका हुने हुनाले त्यहाँ पुगेर जनताका समस्याहरू र गुनासाहरू घटाउन सकिन्छ, समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले म चाहिँ राजनीतिमा आए।
पत्रकारितामा संलग्न रहेका मध्ये प्रेस चौतारी नेपालमा रहेका झण्डै 1 दर्जन पत्रकारहरूले उम्मेद्वारी दिएको, कतिपयले जित हासिल गरिसकेको प्रेस चौतारी नेपालले जनाएको छ। प्रेस चौतारीमा आबद्ध भएका पत्रकारहरूमा चौतारीका पूर्व उपाध्यक्ष समेत रहनुभएका वीरबहादुर गिरीले जाजरकोटको बारीकोट गाउँपालिकाबाट अध्यक्षमा जित हासिल गर्नुभएको छ भने चौतारीमा आबद्ध 6 जना पत्रकारले अहिलेसम्म जित हासिल गरिसक्नु भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो। पत्रकारिता पेशामा रहँदा राज्यका नीतिगत तहमा देखिएका विकृति नहटाएसम्म पत्रकारिताको धर्म पूरा नहुने भन्दै त्यसलाई नीतिगत रूपमा कार्यान्वयन गर्नका लागि आफू राजनीतिमा लागेको बताउनुहुन्छ। प्रेस चौतारी नेपालसँग आबद्ध रहनुभएका बाजुराको बढीमालिका नगरपालिका प्रमुखमा विजयी हुनुभएका पत्रकार अमर खड्का:
राजनीति हामी सफा बनाउन सकेनौ, मर्यादित बनाउन सकेनौ भने पत्रकारिताले गरेको धर्म पूरा हुँदैन भन्ने हिसाबले नै राजनीतिलाई पहिलो मूल मन्त्रको रूपमा अगाडि सारेर राजनीतिको मूल नेतृत्वमा जानुपर्छ भन्ने उद्देश्यले नै म राजनीतिमा स्थापित भएको
हो। यसै गरी प्रेस संगठन नेपालमा संलग्न झण्डै आधा दर्जन पत्रकारहरू यसपटकको स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनेको प्रेस संगठन नेपालले जनाएको छ। प्रेस संगठन नेपालसँग आबद्ध पत्रकार मध्ये गोर्खाको एक गाउँपालिका अध्यक्षमा एनपी बन्जरा सहित अहिलेसम्म 3 जनाले जित हासिल गरेको प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो। पत्रकारिता पेशामा रहेर संविधानको कार्यान्वयनका लागि खबरदारी गरिरहँदा कतिपय अवस्थामा राजनैतिक दलहरू चुकेका कारण त्यसको प्रभावकारी कार्यान्वयन गर्न आफू पत्रकारिता पेशा छाडेर राजनीतिमा लागेको बताउनुहुन्छ। प्रेस संगठनमा आबद्ध रहेर सोलुखुम्बुको थोलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 7 को अध्यक्ष पदमा जित हासिल गर्नुभएका पत्रकार भोजराज कार्की:
खबरदारी जति गर्ने गरियो तर आफैबाट शुरूआत गर्नुपर्छ भन्ने हिसाबले त्यो कार्यान्वयन गर्ने तहमा नै हामी जानुपर्छ, अनि मात्रै यसको चाहिँ परिवर्तन सम्भव छ भन्ने हिसाबले पनि पत्रकारिता छाडेर राजनीतिमा लागियो।
यसै गरी पत्रकारिता पेशामा संलग्न मध्ये स्थानीय तहमा उम्मेद्वारी दिएर जित हासिल गर्नेहरूमा रेडियो नेपाल दिपायलमा कार्यरत सुनिता रावलले डोटीको शिखर नगरपालिकाबाट उपप्रमुख, जाजरकोटको बारेकोट गाउँपालिकाबाट वडा अध्यक्षमा रेडियो नेपालका स्थानीय संवाददाता बद्री पन्त, त्यस्तै रेडियो नेपालमा थारू भाषाको समाचार वाचक रहिसक्नुभएका नरूलाल चौधरी घोराई उपमहानगरपालिकाको प्रमुख र रेडियो नेपालकै पूर्व कर्मचारी ईश्वर थापाले भक्तपुर सूर्य विनायक नगरपालिका वडा सदस्य पदमा जित हासिल गर्नुभएको छ। संविधानले नै प्रत्येक नागरिकलाई राजनीति गर्ने र उम्मेद्वार बन्न पाउने अधिकार दिएकाले राजनीतिमा जाने कुरामा असहमति नराखी पेसाबाट अलग भएर राजनीति गर्न महासंघले प्रेरित गरेको बताउनुहुन्छ नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट।
राजनीतिक रूपमै जान चाहनुलाई पत्रकारिता पेसा प्रति भविष्य नदेखेर भन्दा पनि आफ्नो निकार दायरालाई अझ बढी राजनीतिक रूपमै फराकिलो बनाउने मनसाले जानुभयो होला भन्ने लाग्छ मलाई।
विगतमा पनि पत्रकारितामा संलग्न व्यक्तिहरू राजनीतिमा नलागेका भने होइनन्। पत्रकारिता र राजनीति दुवै समाज विकासको कार्य हो, तर राजनीतिमा रहेर पत्रकारिता गरिरहँदा स्वच्छ पत्रकारिता भने पक्कै हुन सक्दैन। त्यसैले पत्रकारितामा भविष्य नदेखेर नभई आफ्नो कर्मलाई समाज विकासमा थप सशक्त बनाउनका लागि पत्रकारहरूको पनि राजनीतितर्फ आकर्षण बढेको बुझ्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
यसपटकको स्थानीय तह निर्वाचनमा पत्रकारहरू पनि चुनावी मैदानमा, कयौं पत्रकारहरू निर्वाचित हुन सफल। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणामको बारेमा जानकारी दिन अहिले हामी त्यहाँ स्थित हाम्रा संवाददातासँग सम्पर्क गर्दैछौ र हाम्रा संवाददाता सूर्य अधिकारी अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ। सूर्यजी,
हजुर सर,
भरतपुर महानगरपालिकाको गणनाको पछिल्लो अवस्था के छ?
भरतपुर महानगरपालिकाको 29 वटा वडाहरू मध्ये अहिले 9 र 9 को अन्तिम परिणाम आइसकेको अवस्था छ भने 10 को वडा नम्बर 10 को मतगणना जारी छ। भरतपुर महानगरपालिकाको 29 वटा वडाहरूमा 1,27,000 को हारारीमा मत खसेको थियो। ती मध्ये 42,750 मतगणना भइसकेको छ। जस अनुसार भरतपुर महानगरपालिकाको मेयर पदमा हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रको तर्फबाट ऋण लाल, उहाँले 16,235 मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेको तर्फबाट हुनुहुन्थ्यो विजय सुवेदी, उहाँले 12,977 मत प्राप्त गर्नुभएको छ। यसै गरी जगन्नाथ पौडेल हुनुहुन्छ स्वतन्त्र उम्मेद्वार मेयर पदको, उहाँले 6,687 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेपाली काङ्ग्रेसको तर्फबाट उपमेयर पदमा हुनुहुन्छ चित्रसेन अधिकारी, उहाँले 18,776 मत प्राप्त गर्नुभएको छ भने राप्रपाको तर्फबाट उपमेयर पदमा हुनुहुन्छ हिमाला गुरुङ, उहाँले 10,419 मत प्राप्त गर्नुभएको छ।
भनेपछि 42,000 मतगणना हुँदाखेरि यहाँले बताउनु भए अनुसार चाहिँ मेयरमा लगभग 4,000 जतिको अन्तर देखिएको छ। 16,235 भन्नुभयो यहाँले रेणु दाहालको, अनि विजय सुवेदीको भन्नुभयो 12,977। अब यहाँलाई के लाग्छ, जस्तै यो जुन जुन हिसाबबाट मतगणना भइरहेछ, कतिपय अवस्थामा त योभन्दा अगाडि कुन कुन ओडामा कुन कुन पार्टीको पकड थियो, या अब अहिले चाहिँ त्यसमा कस्तो खालको नतिजा आएको छ, र गन्न बाँकी ओडाहरूमा चाहिँ अहिलेका यो दुईटा उम्मेद्वारहरू मध्ये चाहिँ पहिलो र दोस्रोमा ककसको पकड राम्रो होला जस्तो अनुमान छ, त्यहाँ कस्तो विश्लेषण भइरहेछ?
विशेष गरी 10, 11, 12 पहिलाको स्थानीय निर्वाचनमा एमालेको पकड क्षेत्र हो, एमाले अग्रता हासिल गरेको एमालेको वडा अध्यक्षहरू हुनुहुन्थ्यो। अब त्यो 10 नम्बरको वडामा पनि काङ्ग्रेसले केही अग्रता लिएको अवस्था छ। जस अनुसार अहिले गणना भएको वडा नम्बर 10 काङ्ग्रेसले 966 र एमाले 755 मत प्राप्त भएको छ। अर्को कुरा 11 नम्बर वडा यस्तो क्षेत्र हो जसमा यसको मतदाता संख्या पनि धेरै छ र 10, 11, 12 एमालेको पकड क्षेत्र मानिन्छ। त्यही अनुसार 10, 11, 12 मत चाहिँ राम्रो आयो भने हामी बराबरी अथवा प्रतिस्पर्धामा उठिन्छौँ भन्ने उहाँहरूको दावी पनि छ एमालेको। अब हेर्दै जाउँ, आज 10 नम्बर गरिसकेपछि 2 ठाउँमा 10, 11 2-2 वडा गरेर गनिएको छ। हिजोसम्म 8 ठाउँमा गनिएको थियो भने आज हिजो बेलुकैबाटै 13 ठाउँमा बढाइएको छ। अब यो नतिजा आएपछि मात्रै भन्न सकिन्छ।
हजुर, अब अहिलेसम्म खसेको मत परिणामलाई हेर्दाखेरि त्यहाँ काउन्टिङका कुराहरू बाहिर आएको हिसाबले पनि हेर्दाखेरि चाहिँ अब यहाँ त कस्तो खालको अवस्था देख्नु भएको छ त, यो गठबन्धनलाई चाहिँ अब गठबन्धन र एमालेकोमा चाहिँ भोटहरू क्रस गरेको या चाहिँ कस्तो कस्तो खालको देख्नु भएको छ?
अब विभिन्न नागरिकहरू छ, कार्यकर्ताहरू, विभिन्न नेता कार्यकर्ताहरू छ, बुझ्दाखेरि जगन्नाथ पौडेल जो काङ्ग्रेस असन्तुष्टिबाट उठ्नु भएको थियो, उहाँले उहाँ उठेर गठबन्धनलाई फाइदा पुगेको भन्ने कुरा आएको छ। जबकि काङ्ग्रेसले पहिला पनि अघिल्लो चुनावमा पनि हसिया तडवामा भोट नहालेर अर्को एमालेलाई हालेको भन्ने पनि कुरा आइरहेको छ। र अर्को कुरा अब 10, 11, 12 पछि सिधै पश्चिम क्षेत्र पर्दछ, जो चाहिँ रेणु दाहालको आफ्नो एकदम पकड क्षेत्र र महानगरपालिकाले धेरै ओगटेको क्षेत्र हो। त्यहाँ विकास निर्माणको काम पनि थुप्रै भएको छ, जस्तो क्रिकेट रङ्गशालादेखि लिएर 622 किलोमिटर बाटो भन्नुभएको छ, त्यसमा आधाभन्दा बढी पिच बाटोहरू त्यतै बनेको अवस्था छ। उहाँको 14 नम्बर वडा पनि उहाँको आफ्नै जन्मथलो अथवा मतगणना क्षेत्र हो, प्रचण्डको क्षेत्र हो। त्यो कारणले गर्दाखेरि अब 12 पछि चाहिँ झन् उहाँले अग्रता लिने हो कि 12 हेरौँ भन्ने कुरा छ।
भनेपछि यहाँले एउटा रोचक कुरा के गर्नुभयो भन्दाखेरि चाहिँ जगन्नाथ पौडेल उहाँ त गठबन्धनको भागीकै रूपमा कंग्रेसबाट भागीकै रूपमा उठ्नु भएको, तर उहाँले प्राप्त गरेको भोटले चाहिँ गठबन्धनलाई नै सहयोग गरेको जस्तो देखियो कि के भन्नुभयो?
अहिले पहिला बेफाइदा पुग्ने भन्ने आकलन गरे पनि अहिले रेणु दाहालले विगत 3 दिनदेखि अग्रता लिँदै गर्दाखेरि गठबन्धनमै भोट परेको चाहिँ जगन्नाथ पौडेलको भोट चाहिँ गठबन्धनलाई आएको भन्ने चाहिँ धेरैको आकलन छ सर।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता सूर्य अधिकारी, भरतपुर महानगरपालिकाको जारी मतगणना र केही हामीसँग विश्लेषण पनि गर्नुहुँदै त्यहाँको सम्भावित नतिजालाई लिएर। यसपछि हामी फेरि पोखरा महानगरपालिकाको मतगणनाको परिणामतर्फ लाग्दैछौ। त्यहाँ हाम्रा संवाददाता हुनुहुन्छ गौरव त्रिपाठी। गौरवजी,
हजुर,
पोखरा महानगरपालिकाको के छ समग्र अवस्था पछिल्लो गणनाको?
पोखरा महानगरपालिकामा अहिलेसम्म 52,817 मतगणना भएको छ, जसमध्ये नेकपा एमालेको सूर्य चिन्हका उम्मेद्वार कृष्ण थापाले 19,388 मत प्राप्त गर्नुभएको छ भने मेयरमा उम्मेदवार स्वाधिकार भण्डार आचार्यले 22,131 मत पाउनु भएको छ। यस्तै मेयरमै रापरपाका हनुका सम्पर्क दाहालले 21,000 स्वतन्त्र उम्मेद्वार जो लौरोजनाथ हुनुहुन्थ्यो गणेश पौडेल, उहाँले 1,183 मत पाउनु भएको छ। यो सँगै अहिले पोखरा महानगरपालिकामा भइरहेको मतगणनामा उपमेयरमा नेकपा एमालेकी मञ्जु देवी गुरुङले 21,800 मत पाउनु भएको छ। यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसकी सुप्रिया राणा भाटले 22,122 पाउनु भएको छ। त्यसै अब नेपाली रापरपाकी उपमेयरकी नजार सृजना सेनले 1,950 पाउनु भएको छ। समग्रमा अहिलेसम्म पोखरा महानगरपालिकाका करिब 3 वटा वडा जतिको मतगणना सम्पन्न भइसकेको छ। अहिलेसम्मको नतिजा हेर्दा महानगरपालिकाको गठबन्धनका मेयरका उम्मेद्वारले अग्रता लिइराख्नु भएको छ भने उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारले केही झिनो मतले लिड गर्नुभएको छ। पोखरा महानगरपालिकामा अहिलेसम्म तेह्रवटा वडाको नतिजा आउँदा नेपाली काङ्ग्रेसका नेपाली काङ्ग्रेसले धेरैवटा वडामा जित हासिल गरेको छ भने केही वडाहरूमा नेकपा एमाले पनि जित हासिल गरेको छ। यहाँ पोखरामा अहिले के देखियो भने पछिल्लो समय पोखरा महानगरपालिकामा पहिला 2074 सालको स्थानीय निर्वाचनमा जुन जुन वडामा एमाले आफूले जित हासिल गरेको थियो ती वडाहरूमा अहिले काङ्ग्रेसको अध्यक्ष र अन्य सदस्य अन्य पार्टीबाट एमालेबाटै निर्वाचित भएका देखिन्छन्। अहिले पोखराको ट्रेन्ड हेर्दाखेरि गठबन्धनमा मानिसहरूले गठबन्धनका मेयर उपमेयरमा बढी मत गरेको जस्तो अहिले अहिलेसम्मको मतगणनाले त्यस्तो देखाउँछ पोखराको चाहिँ।
हस् गौरवजी धन्यवाद यहाँलाई। वहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता गौरव त्रिपाठी, पोखरा महानगरपालिकाको पछिल्लो अवस्थाको बारेमा हामीलाई जानकारी दिनुहुँदै। अब एकैछिन विज्ञापन र सन्देश, त्यसपछि बाँकी समाचार लिएर आउनेछौं।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रतिनिधि सभाको बैठकमा आज पनि आर्थिक वर्ष 2079-80 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकको आर्थिक विकासका लागि महँगी नियन्त्रण तथा रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याई त्यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका सांसद मिनेन्द्र रिजालले मुलुकको अर्थतन्त्रमा आएको समस्याको सबै दल मिलेर गम्भीर छलफल गर्नुपर्ने भन्नुहुँदै 330 अर्बको खाद्यान्न नेपालमा आयात भइरहेकोले खाद्यान्नको उत्पादन मुलुकमै बढ़ाउने विषयमा अहिलेसम्म छलफल समेत नभएको टिप्पणी गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीमबहादुर रावलले पूँजीगत खर्च बढ़ाउन ठोस नीति ल्याउनुपर्ने, विदेशी मुद्रा आर्जन गर्ने बारे प्रष्ट दृष्टिकोण सरकारसँग हुनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले राजनैतिक व्यवस्था बदलिए पनि आर्थिक तथा वित्तीय व्यवस्था पुरानै भएको भन्नुहुँदै सेवा क्षेत्र सामाजिक दायित्वबाट पछिँदै नाफामुखी बन्दै गइरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा वृद्धि, रोजगारीमा वृद्धि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्वका साथ अबको बजेटले समेट्दै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको बैठक जारी छ। यसैगरी राष्ट्रिय सभाको आजको बैठकमा पनि आर्थिक वर्ष 2079-80 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी छ। अपरान्ह 1 बजेदेखि शुरू भएको बैठकमा सांसदहरूले दलका तर्फबाट समय माग गरी आगामी बजेटमा समेट्नुपर्ने पक्ष र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा आफ्ना धारणाहरू राखिरहनु भएको छ। बैठकमा सांसदद्वय जितेन्द्र नारायण देव र नारायण काजी श्रेष्ठले सहमति र सहकार्यबाट मुलुकलाई निकास दिनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद खेमलाल भट्टराईले दीर्घकालीन महत्वका पूर्वाधार निर्माणमा बजेटको सुनिश्चितता प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसद डाक्टर बेदुराम भूषालले विगतका कमी कमजोरीलाई सुधार गरी मुलुकको आर्थिक, सामाजिक र राजनैतिक रूपान्तरणका लागि हातेमालो गरेर अघि बढ़नुपर्ने बताउनुभयो। सरकारले गणतन्त्र दिवस 3 दिनसम्म मनाउने भएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ 14, 15 र 16 गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। जेठ 14 गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाई साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय समेत समितिले गरेको छ। वाशिङटन डीसी स्थित नेपाली राजदूतावासले 14 शताब्दीका ऐतिहासिक तथा धार्मिक महत्वका 5 ढुंगाको मूर्ति नेपाललाई फिर्ता पठाएको छ। ती मूर्तिहरू दूतावासले नेपाल सरकारको पुरातत्व विभागमा पठाएको हो। नेपाली दूतावासका अनुसार 5 मूर्तिमध्ये उमा महेश्वरको मूर्ति कोलोराडोको डेनभर आर्ट म्युजियमले दूतावासलाई गत वर्ष नै हस्तान्तरण गरेको थियो। त्यसै गरी चतुर्मुख शिवलिंग, नागराज, पद्मपाणी र शाक्यमुनि बुद्ध लगायतका मूर्तिहरू निजी संकलकहरूले विभिन्न मितिमा दूतावासलाई हस्तान्तरण गरेका थिए। महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू नेपाल फर्काउनमा संलग्न सबै निकाय र व्यक्तिहरूलाई दूतावासले धन्यवाद ज्ञापन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँ र कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ। अध्यक्ष दाहालको ललितपुरको खुम्बलटार स्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा समसामयिक राजनीति, संघीय संसदलाई सुचारू गर्ने र सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाँले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपद व्यवस्थापन पूर्व तयारी प्रति कार्य राष्ट्रिय कार्ययोजना निर्माणका विषयमा सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ। सिंहदरबार स्थित प्राधिकरणको सभाकक्षमा आज भएको छलफलमा अघिल्लो वर्षको मनसूनको पूर्व तयारी, भएका क्षति, प्रति कार्य र त्यसका सिकाइको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना निर्माणका विषयमा छलफल भएको हो। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले युक्रेनमा रसियाले शुरू गरेको युद्धले विश्वव्यापी रूपमा खाद्यान्न संकट आउने चेतावनी दिएको छ। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले खाद्यान्नको मूल्यवृद्धिले विपन्न राष्ट्रहरू झन मारमा पर्ने बताउनुभयो। उहाँले युक्रेनले निर्यात गर्ने खाद्यान्नहरू पुनः पहिलेकै परिमाणमा ल्याउन नसकिए कतिपय राष्ट्रहरूमा भोकमरी लाग्न सक्ने चेतावनी दिनुभएको छ। युक्रेनले खाने तेल, गहुँ र मकै ठूलो परिमाणमा निर्यात गर्दै आइरहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म 566 पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, जसमध्ये नेपाली कंग्रेस 250 स्थानमा विजय हासिल गर्दै अग्रस्थानमा। प्रतिनिधि सभाको बैठकमा आज पनि विनियोजन विधेयकमा छलफल, महँगी नियन्त्रण र रोजगारी सृजनामा ठोस कार्यक्रम ल्याउन सरकारलाई सांसदहरूको जोड़, र रसिया युक्रेन युद्धले विश्वव्यापी रूपमा खाद्यान्न संकट आउने राष्ट्रसंघको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।